नमस्कार, थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृंखलामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म नरेन्द्र सापकोटा। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संचार 79.4 मेगाहर्ज, हेटौँडामा 79.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संचार र थाहा खबर .com पनि सुन्न सक्नुहुन्छ। तीनै तहमा उपनिर्वाचन सकिएको छ। रिक्त रहेका सबै 52 स्थानमा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेका छन्। उपनिर्वाचनमा पनि सत्तारूढ नेकपा र प्रतिपक्षी काङ्ग्रेस बीच प्रतिस्पर्धा देखिएको छ। 52 मध्ये 30 स्थान नेकपाले जित्दा 13 स्थानमा नेपाली काङ्ग्रेसका उम्मेद्वार विजयी भएका छन्। दुवै दलका केही स्थान गुम्ने र थपिने भएका छन्। तर महत्वपूर्ण दुई स्थान भक्तपुरको प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकाको प्रमुखमा नेकपालाई हराउँदै काङ्ग्रेसले बाजी मारेको छ। उपचुनावलाई मिनी जनमत संग्रहका रूपमा लिएको काङ्ग्रेसले नतिजालाई लिएर कस्तो विश्लेषण गर्दैछ? आज हामी यिनै विषयको सेरफेरोमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङसँग कुराकानी गर्दैछौँ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। धनराजी, स्वागत छ थाहा संचार नेटवर्कमा।
धन्यवाद छ।
उपनिर्वाचनको परिणामलाई काङ्ग्रेसले कसरी हेर्दैछ?
समग्र काङ्ग्रेसले भन्दा पनि, किन भन्दाखेरि काङ्ग्रेसको केन्द्रीय समिति बैठक बसिसकेको छैन, निर्वाचन सम्पन्न भर्खरै भएको छ। तथापि हाम्रो चाहिँ नि केन्द्रीय समिति बैठक नबसे तापनि हिजो मात्रै हाम्रो प्रवक्ताले एक प्रकारले चाहिँ नि यो मिडिया सङ्घ अथवा चाहिँ नि पत्रकार सम्मेलन गरेर आफ्नो धारणा, पार्टीको धारणा राख्ने काम पनि भएको छ। र यसमा नेपाली काङ्ग्रेसको अहिले चाहिँ नि हामीले अपेक्षा त अझै यो भन्दा नि राम्रो अपेक्षा हामीले गरेका थियौँ। तथापि चाहिँ नि जनताले अलिकता काङ्ग्रेसलाई अहिले लोकप्रिय मतलाई हेर्नुपर्छ। विशेष गरेर हामीले लोकप्रिय मतलाई हेरेका छौँ। लोकप्रिय मतलाई हेर्दाखेरि काङ्ग्रेसको राम्रो देखिन्छ। हिजो अत्यन्तै ठुलो अन्तर पर्या ठाउँमा पनि काङ्ग्रेसले विजय प्राप्त नगरे तापनि त्यो चाहिँ नि अन्तर चाहिँ नि घटेको मतान्तर घटेको अवस्था देखिन्छ यतातिर भने। अर्कोतर्फ चाहिँ नि तपाईँले अघि नै पनि पृष्ठभूमि भनिसक्नु भएको छ कि जस्तै भक्तपुर एउटा प्रदेश सभाको महत्त्वपूर्ण स्थान हो, त्यस्तै गरेर धरान उपमहानगरपालिका त झनै यो चाहिँ नि वर्षौँदेखि भन्दाखेरि भन्नुपर्दाखेरि प्रजातन्त्र बहुदलीय प्रजातन्त्र आएदेखि नै अर्थात् 2046 सालको जनआन्दोलन पश्चात र 49 सालको स्थानीय तह निर्वाचनदेखि नै एक प्रकारले यो
लाल किल्ला भनेर चिनिदिएको
नेपाल कम्युनिस्ट पार्टी अथवा जेसुकै नाममा होस् नेपाल कम्युनिस्ट पार्टी त्यही पकडमा रहिआएको र 2074 स्थानीय तहको निर्वाचनमा समेत भारी मतले, थोरै पनि होइन भारी मतले, नेकपा एमाले तत्कालीन नेकपा एमालेको उम्मेदवारले विजय गरेको ठाउँमा काङ्ग्रेसले अहिले चाहिँ नि यो राम्रै मतले, भारी त म भन्दिनँ, राम्रै मतले विजय गरेको अवस्था रहेको छ। यसले यसरी हेर्दाखेरि काङ्ग्रेसको चाहिँ नि अहिले सन्तुलित अवस्था, हामीले हाम्रो अपेक्षा त अत्यन्तै ठुलो थियो तर पनि सन्तुलित हामीले अपेक्षा गरे सरह नै नभए पनि सन्तुलित अवस्थामै रहेको छ भन्ने मलाई लाग्छ।
यो 2074 चुनावमा जुन खालको एउटा खालको अवस्था थियो, अब यो स्थितिसम्म आउँदाखेरि उही ठाउँमा रहेछौँ भन्ने लागेछ कि अथवा त्योभन्दा तलमाथि केही भयौँ भन्ने लाग्यो?
अलिकता लोकप्रिय मतलाई हेर्दाखेरि अलिकता चाहिँ हामी चाहिँ सुदृढ अवस्थामा छौँ भन्ने मलाई लाग्छ। तथापि यो सन्तोषजनक नै हो भन्दिनँ म, किन भन्दाखेरि मैले अघि नै भने हाम्रो अपेक्षा बमोजिम अनुसार अथवा परिणाम त्यो अपेक्षाकृत भएको छैन भन्ने मलाई अझै पनि लाग्छ। त्यस कारणले अब हामीलाई यसले एउटा सन्देश के दिएको छ भने अझै सुध्रिनुपर्छ। काङ्ग्रेस आन्तरिक रूपमा नरोमुलिकन नअल्मलिकन अझै अगाडि बढ्नुपर्छ, आफ्नो सङ्गठनलाई चुस्त दुरुस्त पार्दै र राष्ट्रिय एजेन्डाहरूमा हित गर्दै अगाडि बढ्ने चाहिँ नि सन्देश दिएको छ, जनताले अनुरोध गरेको छ। जनताको चाहिँ नि सन्देश हो यो, निर्देशन पनि हो यो एक प्रकारले चाहिँ नि कि चाहिँ नि यो जसरी अहिलेको अवस्था छ यसलाई सुधार्नै पर्छ। गणतन्त्र र जनताको चाहिँ नि यो जनादेशले के पनि दिएको छ भन्दाखेरि गणतन्त्रको विकल्प छैन भन्ने सन्देश पनि सँगसँगै दिएको छ। किन भन्दाखेरि कि त चाहिँ नि नेपाल कम्युनिस्ट पार्टीलाई मत गएको छ कि त चाहिँ नि नेपाली काङ्ग्रेसलाई नै मत गएको देखिन्छ। यसै भएको भन्नै स्थानमा हेर्दाखेरि अन्य पार्टीको सन्दर्भमा एक अत्यन्तै नगण्य अवस्थामा मत गएको देखिन्छ। त्यस कारणले गर्दाखेरि यी दुईटै पार्टीप्रति जनताको आकर्षण अझै पनि छ। तर दुईटै पार्टीलाई एउटा सन्देश जनताले निर्देश के गरेको छ भने कि अझै सुध्रिनु पर्छ है, गणतन्त्रको बाहक तिमीहरू नै हौ, दुईटै पार्टी हौ, तर यो चाहिँ गणतन्त्रको बाहक दुईटा पार्टी चाहिँ सुध्रिनुपर्छ भन्ने पनि सँगसँगै हो भन्ने मलाई लाग्छ।
अब यो अहिले काङ्ग्रेसले अपेक्षाकृत नभए पनि जे होस् सन्तोष एउटा सन्तोष गर्ने ठाउँ अथवा भनौँ सरकारको अलोकप्रियता र असन्तुष्टिलाई देखायो भनेर हिजो प्रवक्ताज्यूले पनि भन्नुभयो। तर यो काङ्ग्रेसले औधि राम्रो गरेर भन्दा पनि कम्युनिस्टले अलि बिगार दिएर चाहिँ ठाउँ पाएको जस्तो देख्यो नि काङ्ग्रेसले।
यो चाहिँ निश्चित रूपमा हाम्रो प्रवक्ताको मात्रै होइन, झलनाथजीको नि मैले हिजो पढ्दै थिएँ कि झलनाथजी स्वयंले पनि कमरेड झलनाथजीले समेत सरकारको अलोकप्रियताका कारण हामीले गुमाउनु पर्यो महत्त्वपूर्ण ठाउँहरू भनेर चाहिँ भन्नुभएको छ। त्यस्तै गरेर एकजना चाहिँ नेकपाकै भक्तपुरकै माननीयजीले पनि के भन्नुभएको छ भने कि चाहिँ हाम्रो अलोकप्रियता बढ्यो भन्ने कुरा गर्नुभएको छ भने त्यस कारण एकातिर सत्तारूढ दलकै साथीहरूले कम्युनिस्टहरूले पनि के भनिरहनु भएको छ भने सरकारको अलोकप्रियताका कारण सरकारले काम गर्न नसकेका कारणले गर्दा हामी गुमाउनु पर्ने ठाउँमा पुग्यौँ भनेर उहाँहरूको चाहिँ विश्लेषण भइरहेको अवस्था टिकाटिपरी भइरहेको अवस्था एकातिर छ। र यो यसमा केही सत्यता छैन भन्न मिल्दैन। किन भन्दाखेरि यसमा सत्यता छ किन भन्दाखेरि नेपाली जनता एक प्रकारले सरकारले गरेका काम कारवाहीहरूबाट अत्यन्तै निराश भइरहेको अवस्था छ। दुई वर्ष झन्डै यो दुई वर्ष बित्दै गर्दा सरकारको दुई वर्ष कार्यकाल बित्दै गर्दाखेरि चाहिँ नि दुई तिहाईको बहुमत बनाएर सरकार बनाइसकेपछि सरकारले हरेक कुरालाई चाहिँ ड्रास्टिक चेन्ज गरेर लैजान सक्छ भन्ने मलाई लाग्छ। यो त चाहिँ मलाई लाग्छ यो नेपाल राजनीतिक इतिहासमै या त 2016 सालको बिपी कोइरालाको नेतृत्व बनिरहेको थियो दुई तिहाईको सरकार या त अहिले बनिरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि यो दुई तिहाईको सरकारले चाहिँ गणतन्त्रलाई पुरै समृद्धिसँग जोड्ने र जनतासँग जोड्ने विशेष गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समृद्धि मार्फत जनतासँग जोड्ने काम नै हो, प्रमुख कार्यभार नै यही हो भन्ने मलाई लाग्छ। तर हामी कहाँ अल्झ्यौँ भन्दाखेरि एकदमै आकाशीय कुरामा अल्झ्यौँ कि जनतासँग जोड्ने भन्दा नि सुविधा कसरी लिने भन्नेमै तत्पचित्त भएर चाहिँ लागेको अवस्था देखियो। सरकारबाट जुन जस्ट धेरै उदाहरणहरू छन् कि कुनै पनि काण्डमा यो टुङ्गो नपुर्याउने निर्णय नपुग्ने काण्डहरू घट्छन्, तर त्यो काण्डलाई बरु सरकारबाट ढाक्छुक होइन तर त्यसलाई निर्णय पुर्याउन नपुर्याउने अवस्थाहरू पनि देखियो। जसले गर्दा अर्को पक्ष के भन्दाखेरि कर भनेको तिर्ने नै हो, जनताले कर नतिर्ने भने सरकार चल्दैन, तर गरिब जनताबाट चाहिँ करको भारीमाथि कर एकदमै करको भार बढाउँदै जाने दायर नबढाउने करको भार मात्रै बढाउने काम गर्ने र कर को भार बमोजिम त सुविधा प्राप्त गर्नुपर्छ जनताले, त्यो सुविधा प्राप्त गर्न नसकेको अवस्था शासन व्यवस्था सुव्यवस्थित गर्न नसकेको अवस्था यावत कारणले गर्दाखेरि पनि सरकारप्रतिको जनताको निराशा को निश्चित रूपमा त्यो प्रतिफल हो। हामीले के नै गर्यौँ, प्रतिपक्षले के नै सुदृढ गर्यौँ, हाम्रो सङ्गठन भयङ्कर सुधारेको कारणले हामीले यो चाहिँ मत पाएका हौँ भनेर मैले अघि नै पनि सुरुमै भनिहाल्छु। अपेक्षाकृत भएन भन्नुको पछाडि यही नै रहेछ कि हामीले साह्रै बडो राम्रो काम गऱ्यौँ, काङ्ग्रेस बडो प्रतिपक्षको भूमिका अत्यन्त राम्रो गरेका कारणले जनताको आक्रमण बढ्यो भने कि यो सत्ता पक्षले गरेको चाहिँ जुन काम कारवाही छ जनअपेक्षित काम कारवाही नगरेका कारणले गर्दाखेरि सत्ता पक्षप्रतिको विकर्षणको मत हामीप्रतिको आकर्षण बन्छ। मैले सुरुमै भनेको छु किन भन्दाखेरि त्यो किन हामीतिर भयो भन्दाखेरि यी दुईवटा पार्टी हो गणतन्त्रको बाघ। त्यस कारणले गर्दाखेरि हामीलाई नरुचाएको ठाउँमा तर सर
तर धनराजी सरकारले गरेका कामहरूप्रतिको असन्तुष्टि वितृष्णा यदि हो भने सरकार पटक पटक लामो समय सरकारको नेतृत्व गरेको नेपाली कङ्ग्रेसलाई नै त्यसको विकर्षणको भोट जानुपर्ने कारण के थियो? किनभने नयाँ दलहरू पनि उदाएका छन्, अब विकास गर्छौँ, समृद्धिका लागि काम गर्छौँ, भ्रष्टाचार नियन्त्रण गर्छौँ भनेर रविन्द्र मिश्र साझा पार्टी अनेक पार्टीहरू स्वतन्त्र उम्मेदवारहरू छन् त्यतातिर भोट नगर फेरि टेस्टेड पार्टीलाई नै भोट दिनुको अर्थ के लाउनुहुन्छ तपाईँ?
यो चाहिँ एउटा कुरा हामीले के बुझ्नु पर्छ भने एकदम यहाँले पनि भनिहाल्नुभयो एकदमै लामो समय सरकार चलाएको काङ्ग्रेस पार्टी किन आकर्षण भनेर भन्नुभयो एकदमै लामो समय हुँदै होइन यो चाहिँ किन भन्दाखेरि तपाईँले 2040 सालको जनआन्दोलन पश्चात 2062-63 को जनआन्दोलन भन्दा अगाडिसम्म अर्थात् ज्ञानेन्द्र शाहको निरङ्कुश लागेको अवस्थाभन्दा अगाडिसम्म को दिनलाई ठ्याक्कै दिनलाई जन्मे हेर्दाखेरि पनि धेरै लामो समय भन्न मिल्दैन। किन भन्दाखेरि काङ्ग्रेसले 75 दिन सान्जुन 75 दिन र चाहिँ नि तत्कालीन कम्युनिस्ट नेकपा एमाले 45 दिन चाहिँ नि सञ्चालन गरेको अवस्था हो भने त्यस्तै गरेर त्यसपछि को चाहिँ नि पछिल्लो दिनमा हामीले 2062-63 जनआन्दोलनपछि हेर्ने भने नेपाल कम्युनिस्टले पालै पालो चाहिँ नि चलाएको चाहिँ 3300 दिन र काङ्ग्रेसले चलाएको चाहिँ 2600 दिन हो। त्यस कारणले गर्दा यसो हेर्दाखेरि यहाँ चाहिँ के भ्रम फैलाइन्छ भने भयङ्कर लामो समयसम्म काङ्ग्रेसले सत्ता चलायो भनेर जुन भ्रम छ त्यो भ्रम चाहिँ नि भ्रममै रह्यो त्यतातिर भन्ने मलाई लाग्छ। किन भन्दाखेरि यो चाहिँ धेरै लामो समय होइन भन्ने मलाई लाग्छ कि काङ्ग्रेसको नेतृत्व कति दिन
तर सरकार त काङ्ग्रेसले कसरी चलाउँछ कस्ता काम गर्यो त्यो कुरा त जनताले हेरिसकेका छन् नि त।
निश्चित रूप मैले भनिसकेँ नि हामीले भयङ्कर चाहिँ राम्रो काम गरेर आकर्षण बढ्यो होइन सुध्रिनु पर्छ सुध्रिन सन्देश दिएको छ जनादेश अहिले सुध्र काङ्ग्रेस पनि अझै सुध्रेर अघि बढ भन्ने सन्देश हो भने अघि नै भनिसकेको छु मैले र चाहिँ नि यो जुन तपाईँले भन्नुभयो यो चाहिँ भ्रष्टाचार विरुद्धको अभियानमा साझा पार्टी यादव पार्टीहरू विवेकशील अथवा छन् नि त अब नयाँ नयाँ पार्टीहरू छन् किन त्यहाँ पुगेन भन्ने कुरा चाहिँ जुन आइरहेको तपाईँले प्रश्न गर्नुभएको छ यस सन्दर्भमा के भन्दाखेरि यी वास्तवमा चाहिँ नि उहाँहरूको सैद्धान्तिक यो एउटा एजेन्डा मात्रै हो। भ्रष्टाचार विरुद्ध अभियान त हामी पनि भ्रष्टाचार विरुद्धको अभियानमा छौँ काङ्ग्रेस आफैले होइन यो चाहिँ अख्तियारपूर्वक अनुसन्धान आयोग बनाएर त्यसलाई यत्रो चाहिँ अधिकार दिने विधेयक कानुन सुरुमा बनाएको त काङ्ग्रेसले र त्यस कानुन पनि आफै बनाएर आफ्नै नेताहरूलाई पनि कानुनको दायरामा कर्कारमा उभिनुपर्छ भनेर चाहिँ नि ढाकछोप नगरिकन उभ्याउने काम त भयो नि त। काङ्ग्रेसको पालोमा केही नेताहरू चाहिँ नि अख्तियारबाट दण्डित पनि भए होइन काङ्ग्रेसको लक्ष्य के भन्दाखेरि हो यही नै सुशासन कुरा हुन्छ। काङ्ग्रेस के भन्छ अख्तियारलाई पनि जिम्मेवार बनाउने र अख्तियार मा चाहिँ नि अब चाहिँ कुनै पनि नेताले नराम्रो काम गरेमा कानुनको कारगरमा उभिनुपर्छ एक हामीले त्यो भन्यौँ होइन। यो चाहिँ नि एउटा एजेन्डा हो राज्य सञ्चालनको एउटा एजेन्डा हो तर साझा पार्टीको सिङ्गो चाहिँ नि वैचारिक एजेन्ड वैचारिक यो प्रिन्सिपल यो चाहिँ नि सिद्धान्त जनताको बिचमा पुर्याउन सक्नु भएको छ जस्तो मलाई लाग्दैन। त्यस कारणले गर्दाखेरि एउटा एजेन्डाले टिक्ने होइन जसरी भारतमा एउटा चाहिँ नि दिल्लीमा एउटा के वाल भनेर एउटा चाहिँ नि पार्टी जन्मिएको थियो एकपल्ट केजरीवाल या के जस्तै जन्मिएको थियो नि त तर केजरीवाल हराएर गयो नि त होइन किन जनता एकपल्ट टिक्की नै गरिसक्यो र भनेर उसको नै अभियान त्यही थियो एकदम चाहिँ नि न्यायिक राज्य बनाउने सारा चाहिँ नि जनताको पक्षमा जनपक्ष काममा भ्रष्टाचार विरुद्ध अभियानमा केजरीवाल उदा एकपल्ट त उदाकै हो तर त्यही दिल्लीमा चाहिँ नि केजरीवाल फेरि हराएर गयो हो। यहाँ त चाहिँ नि हामीले हेर्नुपर्ने के हो भने कुनै एउटा मात्र एजेन्डाले चाहिँ नि पार्टी जनताको बिचमा जाने होइन कि उसको सिद्धान्त चाहिँ जनताको बिचमा पुर्याउन आवश्यक छ। मलाई लाग्छ यी नयाँ नयाँ पार्टीहरूको सिद्धान्त का सन्दर्भमा सिद्धान्तमालाई जनताको बिचमा पुर्याउन सकेको छैन एकातिर र अर्कोतिर चाहिँ नि के हो भन्दाखेरि यो मुलुकमा जसले जे भने पनि चाहे त्यो शान्तिको नेतृत्व गर्दै गर्दाखेरि काङ्ग्रेसको बुढो नेतृत्व अहिले त हुन त बुढोलाई गाली गर्ने दिन पनि आएर हिसाबहरू विडम्बना गरिरहेको छ कि बुढो नेतृत्व 80 वर्ष कटिसकेको नेताले नै नेतृत्व गर्दै यो मुलुकको ज्ञानेन्द्र शाहको निरङ्कुशताको विरुद्धमा शान्ति प्रक्रियामा लिएर अगाडि बढ्ने नेतृत्व त उही गिरिजाप्रसाद थिए नि त. त्योभन्दा अगाडि हेर्ने भने फेरि 2046 सालको चाहिँ नि घनघोर 30 वर्षीय पञ्चायत शासनका विरुद्धमा नेतृत्व गर्दै गरेको त उही गरेशमान थिए नि त, काङ्ग्रेसकै नेता गरेशमान थिए नि त. यसरी हेर्दै गर्दा अथवा 2104 वर्षीय राजा शासनका विरुद्धमा लडेर चाहिँ प्रजातन्त्र पक्षमा लड्ने त उही काङ्ग्रेसको नेतृत्व थियो. यसरी हेर्दाखेरि पनि के देखिन्छ भने कि अब इतिहासमा चाहिँ एउटा सिद्धान्तका लागि प्रजातन्त्रका लागि निरन्तर लोकतन्त्र गणतन्त्र जे जे भन्नुहोस् निरन्तर लड्ने एउटा पार्टी एकत्र छ. अर्कोतर्फ फेरि चाहिँ नेपाल कम्युनिस्ट पार्टी चाहिँ कहिले द्वन्द्वमा आफै चाहिँ सशस्त्र चाहिँ युद्धमा चाहिँ गएको अवस्था कहिले चाहिँ अर्को चाहिँ यो मर्च पनि भएको छ नि त, र चाहिँ आफ्नो सिद्धान्तलाई बदल्दै चाहिँ यो ठ्याक्कै पुरातन सिद्धान्तलाई छोड्दै आफ्नै शैलीमा बदल्दै विशेष गरेर अहिले त त्यो पनि अब त्यो कन्फ्युजनै छ उहाँहरूको. अब के हुन्छ अब जनताको बहुदलीय जनवादमा पनि अहिले प्रश्न उठाइराख्नु भएको छ, उहाँहरू आफैले उठाएको थिएन, हामीले उठाएको होइन, जनताले उठाएको होइन. तथापि जे जे सुकै भए पनि एउटा पाटो चाहिँ त्यसरी काङ्ग्रेस सँगसँगै 2046 चाहिँ गणेशमानजीको नेतृत्वमा काङ्ग्रेसको नेतृत्वमा जनआन्दोलन हुँदै गर्दाखेरि पनि गणेशमानजी स्वयंले मैले कतिजनालाई कुरा गरौँ एउटा मोर्चा बनाउनुहोस् भनेपछि चाहिँ वाम मोर्चा सहना प्रधानको संयोजक वाम मोर्चा बनेर चाहिँ साथ लिएको अवस्था दिएको र लिएको अवस्था छ, सँगसँगै हिँडेको अवस्था त्यहाँ त्यहाँदेखि लगातार लगातार चाहिँ तपाईँलाई याद छँदैछ नेतृत्व काङ्ग्रेसले गर्यो तर नेकपा एमाले पनि साथ दिएको वाम मोर्चा रूपमा साथ दिएको नेकपा एमाले बनेको त्यसपछि 2062-63 जनआन्दोलन के अरे यो दैनिक जनआन्दोलनको उभार शान्ति प्रक्रिया आदि इत्यादिमा जाँदै गर्दाखेरि हाम्रो तपाईँलाई थाहा छँदैछ कि ज्ञानेन्द्रको विरुद्ध लड्दाखेरि 7 पार्टी प्लस त्यसपछि 12 बुँदे गर्दै गर्दा 8 पार्टी बनेर चाहिँ जनआन्दोलन सम्पन्न भएको र शान्ति प्रक्रियालाई चाहिँ निर्चुल गर्ने ठाउँसम्म पुर्याउने सन्दर्भहरूमा चाहिँ तत्कालीन नेकपा एमाले माओवादी काङ्ग्रेससँग रहेको यावत कारणहरू चाहिँ जनताले देखेका छन्.
होइन तपाईँले यो यो यस्तो यो मत हेरिरहँदाखेरि चाहिँ अरू 10-8 वर्ष चाहिँ जेसुकै गरे पनि सत्तामा चाहिँ कङ्ग्रेस नेकपा अथवा कम्युनिस्ट कङ्ग्रेस
जेसुकै होइन जेसुकै गर्न पाइँदैन, यो छुट छैन. चाहे काङ्ग्रेसलाई भन्नुहोस् चाहे कम्युनिस्टलाई भन्नुहोस् नेकपालाई भन्नुहोस् यो कुनै हालतमा छुट छैन. राजनीति जनताको लागि हो, राजनीति आफ्नो सुख भोगको लागि होइन भन्ने कुरा चाहिँ नि नेपाल कम्युनिस्ट पार्टी र नेपाली काङ्ग्रेसले बुझ्नै पर्छ. मैले अघि नै भने यो एउटा लामो चाहिँ नि यात्रा इतिहास हामीसँग रहेकै भरमा चाहिँ इतिहास भजाएरै हामीले अघि बढ्न पाउनुपर्छ भन्ने सपना देख्न हुँदैन. यसमा मैले भने सैद्धान्तिक कुराहरू वैचारिक कुराहरू एकातिर छन् भने त्यस्तै गरेर जनतासँग जोडिने कामहरू पनि सरकारमा हुँदाखेरि त्यहाँदेखि गर्दै अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ. त्यस कारणले गर्दाखेरि तपाईँले भन्नुभएको गरेर एकदम यही चाहिँ इतिहासको प्याज खाएर चाहिँ पार्टीहरू बाँच्न पाउनुपर्छ भन्ने काङ्ग्रेस कम्युनिस्टले भन्ने होइन. तथापि त्यहाँदेखि के हो भन्दाखेरि यो एक प्रकारको चाहिँ यो माटोमा नेपाली माटोमा राम्रोसँग चाहिँ भिजेको छ नि त. पटक पटक हामीले आन्दोलन गऱ्यौँ, पटक पटक क्रान्ति गऱ्यौँ, पटक पटक निरङ्कुशताको विरुद्धमा लडेका छौँ. त्यस कारणले गर्दाखेरि एकदम फुत्त आएर चाहिँ कुनै एउटा एजेन्डाकै भरमा पार्टीहरू स्थापित भइहाल्छन् भन्ने होइन. राजनीतिक संस्कार चाहिन्छ, संस्कार संस्कृत राजनीति गर्नुपर्छ. मैले एउटा कमेन्ट पढिरहेको छ त्यहाँ हिजो मात्रै पनि कि जनताले भ्रष्टहरूलाई अनुमोदन गर्यो भनेर एउटा सानो पार्टीको नेताले भनेको मैले चाहिँ पढेँ होइन. त्यो राजनीतिक संस्कारभित्र पर्दैन. किन भन्दाखेरि हामीले त 2036 सालमा बहुदल कि निर्दल भनेर त्यो निर्दलीय व्यवस्थाले को नेतृत्व गर्दै गरेको कुरालाई पनि चाहिँ नि निर्वाचनलाई पनि जनमत सङ्ग्रहलाई पनि हामीले हाम्रा बिपी कोइरालाले सारा मान्छेले यो मान्नुहुन्न भनेर कार्यकर्ताले भन्दै गर्दाखेरि उहाँले एउटै शब्द भन्नुभयो कि म प्रजातन्त्र पार्टी मैले चाहिँ जे
जनमतलाई मान्नु पर्यो हजुर
मान्छु भनेर भन्नुभयो। त्यस कारणले गर्दाखेरि हामीले त जनमतलाई मान्यो, जे जे चुनाव अवधि जे जे हो कि के हो आफ्नो ठाउँमा छ, तर जनमतलाई पनि मान्दिन भने हो नि त यो भ्रष्ट जनतालाई दोष दिन पाइन्छ, जनताले चाहिँ नि भ्रष्टाचारलाई अनुमोदन गर्यो भनेर त्यो त जनतालाई गाली गरे हो नि त। अरू भन्नु यो चाहिँ नि कुनै पार्टीको स्थापना पनि गर्ने, पार्टी पनि बनाउने, अनि त्यसरी त्यो पार्टीले अफवा न पार्टीले मत कम परेकै भरमा जनतालाई गाली त गर्न पाइँदैन। जनताको लागि भनेर राजनीति गर्ने, जनताको लागि भनेर पार्टी गठन गर्ने, अनि जनतालाई नै चाहिँ नि गाली गर्ने, यो त भएन नि त। त्यस कारणले गर्दा यो चाहिँ नि मलाई के लाग्छ भने हामी चाहिँ लामो अभ्यासमा छौँ, यो चाहिँ लोकतान्त्रिक अभ्यास गणतान्त्रिक अभ्यासमा छौँ, त्यसैले हामीलाई त्यो संस्कार आउँछ। तर केही साथीहरूको त्यो संस्कार पनि देखिएन भन्ने मलाई लाग्यो, किनभने हिजो मात्रै मैले पढ्या सानो एउटा पार्टीको महत्त्वपूर्ण पदमा रहेकै व्यक्तिले यसरी चाहिँ जनतालाई गाली गर्ने त भएन नि त। जनताप्रति त धन्यवाद दिने हो, मत जति थोरै आए पनि जे जे भए पनि धन्यवाद त दिनुपर्छ नि जनताप्रति, त्यो लोकतान्त्रिक संस्कार। त्यस कारणले गर्दाखेरि लोकतान्त्रिक संस्कारमा हुर्काउँदै अगाडि बढ्ने हो, यसलाई चाहिँ नि मैले अघि नै भने गणतन्त्रको विकल्प गणतन्त्रै हो भन्ने कुरा
पुष्टि गर्यो,
पुष्टि गरेको छ। त्यसमा चाहिँ नि काङ्ग्रेस कम्युनिस्टले आफूलाई सुधार्दै पनि लैजानुपर्छ भन्ने सन्देश पनि छ है।
हजुर हुन्छ हुन्छ, यहाँको महत्त्वपूर्ण समय र विचारको लागि धेरै धन्यवाद धनराजी।
यहाँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ। मिनी जनमत सङ्ग्रहका रूपमा व्याख्या गर्दै आएको काङ्ग्रेसले यो उपनिर्वाचनको मतपरिणामपछि के सोचिरहेको छ, के विश्लेषण गरिरहेको छ भन्ने विषयमा आज हामीले कार्यक्रम द न्युज प्लसमा नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङसँग कुराकानी गर्यौँ। आजलाई कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिने साथी संयोग नेपाललाई धन्यवाद। नरेन्द्र सापकोटा विदा भएँ, नमस्कार।